यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। चिकित्सा उपकरण राख्ने स्थान र जनशक्ति सुनिश्चित गरेर मात्र उपकरण खरिदका लागि बजेट विनियोजन गर्न मातहतका निकायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। विद्यमान निर्वाचन प्रणालीले राजनीतिक स्थायित्व हुन नसक्ने भएकाले निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने सांसदहरूको सुझाव। आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नआउन नेपाली दूतावास थाइल्याण्डको आग्रह। र इरानको सर्वोच्च अदालतका 2 न्यायाधीशको अदालत परिसरमा गोलीहानी हत्या। अब समाचार विस्तारमा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा उपकरण राख्ने स्थान र जनशक्ति सुनिश्चितता गरेर मात्र उपकरण खरिदका लागि बजेट विनियोजन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। साथै स्वास्थ्य संस्थाले तालिम तथा अनुभव प्राप्त जनशक्तिलाई मात्र औजार उपकरण सञ्चालन गर्ने जिम्मेवारी प्रदान गर्न मन्त्रालयले आग्रह गरेको छ। आफ्नो कार्यालय मातहत रहेका औजार उपकरणलाई लामो समयसम्म प्रयोगविहीन बनाउने र पुनः नयाँ खरिद गर्न उद्धत हुने परिपाटीलाई निरुत्साहित पार्न सम्बन्धित शाखा तथा विभागलाई जिम्मेवार बनाउन पनि मन्त्रालयले परिपत्र मार्फत आग्रह गरेको छ। यसैगरी अस्पतालमा रहेका एक्सरे, अल्ट्रासाउण्ड मेसिन, सिटी स्क्यान मेसिन, एमआरआई प्रयोगशाला र शल्यक्रियामा प्रयोग हुने विशिष्टीकृत औजार र उपकरण सञ्चालन गर्दा उठेको शुल्क रकमको 10% उपकरण मर्मत सम्हारमा छुट्याउनु पर्नेछ। मन्त्रालय र मातहत निकायबाट हुने औषधि औजार उपकरणको खरिद तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन खरिद मार्गदर्शन 2081 मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ। मार्गनिर्देशन अनुसार आवश्यक औषधि स्वास्थ्य उपकरण खरिद गर्नुपर्ने अस्पताल तथा प्रतिष्ठानले आवश्यकताका आधारमा माल सामानको वार्षिक आवश्यक परिमाण र लागत समेत खुल्ने गरी 5 वर्षे दीर्घकालीन योजना मन्त्रालयबाट स्वीकृत गराइराख्नुपर्नेछ। नेपालको विद्यमान निर्वाचन प्रणालीले समावेशी समानुपातिक प्रतिनिधित्वको न्यायोचित व्यवस्थापन र स्थायित्वका दृष्टिले अपेक्षित नतिजा दिन नसकेकोले यसलाई सुधार गर्नुपर्ने आवश्यकता उल्याइएको छ। संसदीय मामिला पत्रकार समाजले आज काभ्रेमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली सुधार विषयक अन्तर्क्रियामा वक्ताहरूले हालको निर्वाचन प्रणालीबाट कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था सिर्जना हुँदा राजनीतिक अस्थिरता बढ्दै गएकोले त्यसमा संशोधन आवश्यक रहेको धारणा राख्नुभयो। कुनै पनि दलको एकल बहुमत नहुँदा सरकारको अस्थिरता, कार्य सम्पादनमा समस्या र विश्वासको कमी जस्ता समस्याले निर्वाचन प्रणालीलाई सुधार्नुपर्नेमा वक्ताहरूले जोड़ दिनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका सांसद हृदयराम थानीले 87 ठूला दलहरूबीच संविधान संशोधनबारे सहमति भए पनि के कुरामा कस्तो संशोधन हुन्छ भन्ने स्पष्ट खाका आउन नसकेको र निर्वाचन प्रक्रियाबारे पनि अस्पष्टता देखिएको बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घर्तीले संघीय प्रणालीमा समानुपातिक प्रणालीलाई कसरी प्रभावकारी बनाउने भन्नेमा थप छलफलको आवश्यकता रहेको बताउनुभयो। नेकपा एमालेकी सांसद ईश्वरी घरती मगरले मतदाताको विश्वास जित्नका लागि निर्वाचन क्षेत्रको पुनर्संरचना र पारदर्शी प्रणालीको आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसीमा कार्की र जनता समाजवादी पार्टीकी सांसद रेखा यादवले स्थिर सरकारका लागि समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न र नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न संविधान संशोधनको आवश्यकता उल्याउनुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन व्यवस्थापन प्रणालीमा सुधार आवश्यक भए पनि विस्तृत अध्ययन नभई निर्वाचन प्रणाली फेर्न नहुनेमा जोड़ दिनुभयो। पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने नेपालको निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक प्रणालीतर्फ रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परि कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड लगायतका देशमा नआउन आग्रह गरेको छ। दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धक समेत बन्नु परेको भन्दै एक सूचना मार्फत त्यस्तो आग्रह गरेको हो। सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानून विपरीत छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड लगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीमा नआउन राजदूतावासले अनुरोध समेत गरेको छ। मधेस आन्दोलनमा जीवन उत्सर्ग गर्ने योद्धाका योगदानको स्मरण गर्दै मधेस प्रदेश सहित काठमाडौँमा आज सातौं बलिदानी दिवस विविध कार्यक्रमको साथ मनाइएको छ। तराई मधेस लोकतान्त्रिक पार्टी नेपालले आज पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आयोजना गरेको कार्यक्रममा पार्टीका नेताहरूले विभिन्न जात जाति भाषा समुदायको साझा पहिचान बोकेको नेपाललाई बलियो बनाउन समान हक अधिकार प्रदान गरिनुपर्ने आवश्यकता उल्याउनुभयो। विक्रमसम्म 2064 माघ 5 गते लहानमा भएको घटनामा रमेश महतोको निधन भएको र त्यसपछिका आन्दोलनमा ठूलो जनधनको क्षति भएको स्मरणमा प्रत्येक वर्ष आजकै दिन मधेस प्रदेश र मधेसवादी दलहरूले बलिदानी दिवस मनाउँदै आएका छन्। पश्चिमी वायुको प्रभावका कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सू तथा कुहिरो लागेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। बिहानको समयमा देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सू तथा कुहिरोको सम्भावना रहेकोले जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाकाली नदीमा निर्माणाधीन 4 लेनको मोटरेबल पक्की पुल र बस्ती बाढ़ीको जोखिममा परेपछि गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज पुलको निरीक्षण गर्नु भएको छ। पुलको अवलोकनपछि गृहमन्त्री लेखकले गाइड बन्ड भत्किएपछि बस्ती र पुल दुवै जोखिममा पर्ने भएकोले तत्काल यसको समाधान गर्न आवश्यक रहेको बताउनुभयो। मन्त्री लेखकले पुलको पारी दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण हुने अन्तिम चरणमा रहेकोले पुलको समस्याको समाधान गर्न विकल्पको खोजीका लागि स्थलगत अवलोकनमा आएको बताउनुभयो। भौतिक पूर्वाधार मन्त्री दाहालले वस्तुस्थिति बुझेर समस्या समाधानमा लाग्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *1415# गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव सेवा भन्दा ठूलो धर्म अरू हुन नसक्ने बताउनु भएको छ। लमजुङको वेशी शहर नगरपालिका 7 स्थित मानव सेवा आश्रममा आज आयोजित कार्यक्रममा मन्त्री गुरूङले विविध कारणले सड़कमा पुगेका मानिसको सेवाका लागि गरिने सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले आग लागि हुँदा दमकल जान नसक्ने साँगुरा सड़क तथा गल्लीमा ड्राई राइजर जडान गर्न शुरू गरेको छ। महानगरको विपद व्यवस्थापन विभागले त्यस कार्यलाई तीव्र रूपमा अघि बढ़ाएको छ भने केन्द्रीय योजनामा नभएका ठाउँमा ओडाहरूले पनि ओडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेका जनाएको छ। दमकल जान नसक्ने साँगुरा सड़क तथा गल्लीमा हुने आग लागेको समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुक्खा पाइपलाइन ड्राई राइजर हो। गोर्खा हुँदै चीन जोड्ने सड़क अन्तर्गत बेनीघाट, आरूघाट र लार्के सड़क खण्ड कालो पत्रीका लागि 60 करोड़ बजेट सुनिश्चित गरिएको छ। आरखेतदेखि हावा डाँडासम्मको 10 किलोमिटर सड़क कालो पत्री तथा स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का स्रोत सहमति दिएको गोर्खा सड़क योजना कार्यालय गोर्खाका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानको राजधानी तेहरान स्थित सर्वोच्च अदालत परिसरमा आज भएको आक्रमणमा 2 न्यायाधीशको मृत्यु भएको छ। 3 न्यायाधीशलाई निशाना साधेर आक्रमण गरिएको थियो। आक्रमणमा संलग्न व्यक्तिले घटना लगत्तै आत्महत्या गरेका सरकारी संचार माध्यम इर्नाले जनाएको छ। आक्रमणमा मारिएका न्यायाधीश द्वय अली रजिनी र मोहम्मद मोगी शेहले राष्ट्रिय सुरक्षा, जासूसी र आतंकवाद विरूद्धको अपराध सम्बन्धी मुद्दाहरू हेर्ने गरेका बताइएको छ। इजरायली मन्त्री परिषदले गाजा युद्ध विराम तथा बन्दी आदान प्रदान सम्झौतालाई सहमति दिएको छ। गैराती अबेरसम्म भएको छलफलपछि हमाससँगको सो सम्झौतालाई स्वीकार गरिएको हो। कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा युद्ध विराम सम्झौता भएको हो। सम्झौता अनुसार 15 महिनादेखि हमासको कब्जामा रहेका 33 इजरायली बन्दी मुक्त हुनेछन्। त्यसको बदलामा इजरायलले 100 प्यालेस्टिनीलाई रिहा गर्नेछ। सम्झौता अनुसार गाजाका घना बस्तीमा तैनात इजरायली सैनिकहरू फिर्ता हुनेछन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न 10 वर्षीय कार्ययोजना बनाउन शुरू गरेको छ। नेपालको फरक फरक भौगोलिकता र संस्कृतिका कारण नेपाल पर्यटकको रोजाइमा पर्ने भएकाले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेकाले कार्ययोजना नै बनाएर अघि बढ़ने तयारीमा मन्त्रालय लागेको हो। यसैबीच शनिबार धादिङमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पनि पर्यटनसँग जोडिएका सरोकारवाला सबै निकायको समन्वयमा पर्यटनको 10 वर्षीय कार्ययोजना बनिरहेको बताउनु भएको छ। सरकार निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तयार रहेको उल्लेख गर्नुहुँदै पर्यटन मन्त्री पाण्डेले नेपालमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेका र अहिले पनि लाखौं पर्यटक ल्याउने अवसर रहेकाले अतिथि देव भावनाका साथ सरोकारवालाहरू लाग्नुपर्ने पनि बताउनुभयो। उता अंग्रेजी नयाँ वर्षसँगै नेपालका राष्ट्रिय निकुञ्जहरूमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढ़दै गएको छ। चितवन राष्ट्रिय निकुञ्जमा हात्ती प्रजनन केन्द्र, गोही प्रजनन केन्द्रको अवलोकनसँगै जंगल वाक र सफारीका लागि आउने पर्यटकको संख्या बढ़दा त्यस क्षेत्रको समग्र पर्यटन क्षेत्र चलायमान बन्दै गएको पर्यटन व्यवसायीहरूले बताएका छन्। रातको समयमा होटलहरूमा समूहमा आगो ताप्ने क्याम्प फायरसँगै थारू सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदा पर्यटकहरू थप रमाउने गरेका छन्। यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा पनि यति बेला पर्यटक आवागमन राम्रो रहेको छ। हात्ती सफारीबाट बाघको अवलोकन गर्न पाउने धेरै सम्भावना रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा धेरै पर्यटक बाघ हेर्नकै लागि पनि आउने गरेको निकुञ्ज कार्यालयले जनाएको छ। यति बेला निकुञ्जहरू घुम्नका लागि विद्यार्थीहरूको टोली पनि देशका विभिन्न स्थानबाट पुग्ने गरेका र त्यसले पर्यटन क्षेत्रलाई हौसला प्रदान गरेको निकुञ्ज क्षेत्रका होटल व्यवसायीहरूले बताएका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
आईसीसी U19 T20 महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग 5 विकेटले पराजित भएको छ। मलेसियाको बांगीमा रहेको UKM ओभल क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले दिएको 53 रनको विजयी लक्ष्य बंगलादेशले 13.2 ओभरमा 5 विकेटको क्षतिमा पूरा गर्यो। बंगलादेशका लागि सादिया इस्लामले 24 बलमा 1 चौकाको सहयोगमा 16 रन बनाइन्। सुमैया अत्तरले 12 र अफिया असीमा इराले 9 रन जोडिन्। बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान 1-1 विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 18.2 ओभरमा सबै विकेट गुमाएर 52 रन बनाएको थियो। नेपालका लागि ओपनर साना प्रवीणले 32 बलमा 19 रन बनाइन्। यसै सिमना केसीले 10 रनको योगदान दिइन्। बंगलादेशका लागि जनाथन माओलाले 2 विकेट लिइन् भने अनिसा शोभा, फयो मोदी चोया र निशिता अख्तरले समान 1-1 विकेट लिए। नेपालले आफ्नो दोस्रो खेल यही माघ 7 गते स्कटल्याण्डसँग खेल्ने प्रतियोगिताको समूह डीमा रहेको नेपाललाई सुपर 6मा पुग्न कम्तीमा एउटा खेल जित्नुपर्नेछ। समूहमा नेपालसँगै बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन्। शनिबार नै भएको सोही समूहको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई 9 विकेटले पराजित गरेको छ। कैलालीको धनगढ़ी स्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला T20 क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिममाथि एपीएफले जित निकालेको छ। शनिबार खराब मौसमका कारण 18 ओभरमा छोटाइएको खेलमा एपीएफले सुदूरपश्चिमलाई 59 रनले हराएको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आगामी 24 घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुसु कुहिरोको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चिकित्सा उपकरण राख्ने स्थान र जनशक्ति सुनिश्चित गरेर मात्र उपकरण खरिदका लागि बजेट विनियोजन गर्न मातहतका निकायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। विद्यमान निर्वाचन प्रणालीले राजनीतिक स्थायित्व हुन नसक्ने भएकाले निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने सांसदहरूको सुझाव। आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नआउन नेपाली दूतावास थाइल्याण्डको आग्रह र इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको अदालत परिसरमा गोली हानी हत्या। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।